आगे देखेंगे आयत 149 से। या अय्युहल्लज़ीन आमनू, ए लोगो जो ईमान लाए हो, इन तुतीउल्लज़ीन कफरू, अगर तुम काफिरों का कहना मानोगे क्या करेंगे ये, यरुद्दूकुम अला आकाबिकुम, ये तुमको तुम्हारी एड़ियों पे पलटा देंगे। मुराद क्या है कि तुम्हें तुम्हारे दीन से दूर कर देंगे। इसका नतीजा क्या होगा, फतनक़लिबू खासिरीन, तो तुम खसारा पाने वाले बनकर लौटोगे। इस आयत में भी ईमान वालों को खिताब किया गया, पिछली आयत के साथ इसका रब्त है। ग़ज़वा उहद में जब मुसलमानों को आर्जी तौर पे शिकस्त हुई और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात की अफवाह फैल गई, ऐसे वक्त में मुनाफिकीन ने जंग का पासा पलटने के लिए एक शरारत की, क्योंकि ऐसे लोग हमेशा ही लूप होल्स के मुंतज़िर होते हैं, कहीं कोई ऐसा नुक्ता दिखे कि जिससे मुसलमानों की सफ़ों में इंतशार हो और उस काम के अंदर रुकावट हो, तो वो फिर उस मौके को हाथ से जाने नहीं देते। चुनाचे इन लोगों ने बज़ाहर बड़े मुखलिस बनते हुए लेकिन दिल के अंदर निफाक छुपाते हुए मुसलमानों से कहा कि देखो, जब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ही ना रहे तो फिर अब क्यों ना हम वापस अपने पिछले दीन पे चले जाएं। खामखा जब से ये दीन आया है रुकावटें हैं, लोग बुरा कह रहे हैं, कोई भाई भाई का दुश्मन हो गया, घर घर में लड़ाइयाँ हो रही हैं, लोग मुतमईन नहीं। क्या मुतमईन ज़िंदगी बसर करते थे, तो चलो ऐसा करते हैं कि हम भी पलट जाते हैं, सारे ही झगड़े ख़त्म हो जाएंगे और जिस तरह मिल बैठ के पहले भाई भाई बन के रहते थे वैसे ही रहेंगे। अल्लाह ताला को ये बात मालूम थी कि ये चिकनी चुपड़ी बातें जो की जा रही हैं दर हकीकत मुसलमानों को इस्लाम से पीछे रखने की कोशिश है। इस पर अल्लाह ताला ने इन आयात में मुसलमानों को मुतनब्बिह कर दिया, वॉर्न कर दिया, अवेयर कर दिया कि या अय्युहल्लज़ीन आमनू, ए लोगों जो ईमान लाए हो, तुम्हारे ईमान का तकाजा ये है क्या कि इन तुतीउल्लज़ीन कफरू, अगर तुम कहना मानोगे काफिरों का। यहाँ देखिए कि ये बातें कहने वाले क्या काफिर थे, नहीं, मुनाफिक थे, लेकिन कुफ्रुन निफाक। इससे क्या पता चलता है कि बास दफ़ा निफाक कुफर तक पहुंचा देता है इंसान को, और इब्तदाई दर्जे में जो निफाक होता है वो अपनी इंतहा पे पहुंचते पहुंचते कुफर में बदल चुका होता है। ये बिल्कुल ऐसे ही है कि जैसे बीमार अपनी बीमारी को बीमारी ना समझे तो एक वक्त आता है कि वो बीमारी फिर उसको मौत के करीब भी पहुंचा देती है। तो अल्लाह ताला ने यहाँ इनके लिए लफ्ज़ काफिर इस्तेमाल करके इनके दिल के पोल खोल दिए कि बज़ाहर ये मुसलमानों की सफ़ों में बैठते हैं, मुसलमानों में उठते बैठते हैं, लेकिन इनका दिल कुफर से भरा हुआ है, इनकार से भरा हुआ है, और इनको ये चीज़ बिल्कुल भी पसंद नहीं। लिहाजा तुम क्या करोगे, अगर इनकी बातें मानोगे तो यरुद्दू कुम, ये तुमको फेर देंगे। यरुद्दू का लफ्ज़ रद से है, रौ दाल दाल से, मरदूत लफ्ज़ भी इसी से है। हम कहते हैं ना शैतान मरदूत, तरदीद लफ्ज़ उर्दू में हम बोलते हैं, मैं इसकी तरदीद करती हूँ, यानी मैं इस बात को सही नहीं समझती, वो भी इसी से है। मुराद ये है कि ये तुमको तुम्हारे दीन से हटा देंगे, अला आकाबिकुम, तुम्हारी एड़ियों पर। ये लफ्ज़ बहुत दफ़ा इस्तेमाल हो रहा है कुरान पाक में। मुराद क्या है कि जिधर से आए थे वहीं पलट जाओगे। एड़ी पीछे होती है ना, उंगलियां आगे होती हैं, एड़ी पे पलटना क्या है कि पिछले पांव पलट जाना, यानी इंतहाई भयानक किस्म का अंजाम है कि तुम जिस जहालत से निकले थे फिर उसी में पलट जाओगे। जो रिश्तेदारियों के और खून खराबे थे और जो तुम्हारी ज़िंदगी में इंतहाई मकरूह किस्म के काम शामिल हो चुके थे, तुम फिर उन्हीं में पलट जाओगे। इस्लाम ने तुमको भाई भाई बनाया था, मुहाजिर और अंसार का फ़र्क मिटा दिया था, अगर अब तुम इनकी बात मानोगे तो देखो तुम पीछे पलट के फतन क़लब खासरीन, तुम नुकसान उठाओगे। पिछली आयत में हमने देखा कि पिछले अंबिया कराम के जो साथी थे उनका तस्करा था, उनकी सिफात की बात थी। इस आयत में अल्लाह ताला ने कुफार की इताअत से रोक दिया। इससे क्या बात बता दी कि दीन का दामन जो है वो हाथ से हर लम्हे छूट सकता है, किसी एक छोटी सी बात को मानकर इंसान अपने दीन से हाथ धो सकता है। तो लिहाजा मुसलमान को बहुत ज़्यादा खुले जहन का होना चाहिए, दोस्त और दुश्मन का फ़र्क पता होना चाहिए, और ऐसी बातों से ऐसे प्रोपेगंडों से मुतासिर होकर अपने दीन को पीछे नहीं करना चाहिए। क्या आज के दौर में भी ऐसी बातें होती हैं? बिल्कुल होती हैं। आप देखिए कि एक इंसान अल्लाह की किताब की तरफ आता है, ये भी दर हकीकत अल्लाह की तरफ आने का पहला कदम होता है। कुछ लोग जो पहले हमारे साथ उठते बैठते, हमारी जुबान में जैसे कहते हैं हम मशरब हम प्याला होते हैं, साथ खाते पीते, कहीं दावते हैं, कहीं शॉपिंग, अब वो परेशान होने लगते हैं। वो सोचते हैं इनको क्या हुआ, कल तक तो अवेलेबल थे, जब चाहो फ़ोन करो, एक ही जवाब मिलता था एनी टाइम, फ़ोन करूँगी एनी टाइम, आ जाऊँगी एनी टाइम। अब क्या हो गया, इन्होंने तो टाइम मुकर्रर कर दिया, इन्होंने कह दिया देखो इससे इस वक्त के बीच में मैं अवेलेबल नहीं। अब होता कि ऐसे लोग चूँकि अभी ख़ुद ईमान के उस दर्जे पर नहीं होते और उन्होंने वो चीज़ चखी नहीं होती, तो वो अपने दिल में उस काम को जिसकी वजह से उनके प्यारे दोस्त या साथी या बहन भाई दूर हुए, उसको अपना हरीफ समझने लगते हैं। को कि ये सब इस्लाम वाले होते हैं, लेकिन ये बिल्कुल ऐसे ही है कि नए पैदा होने वाले बच्चे को देखकर पहला बच्चा उस बच्चे से हसद करने लगता है, क्योंकि अब उसकी माँ उसको उतना वक्त नहीं दे पाती जितना कि पहले देती थी। तो हालांकि वो उसका भाई है, लेकिन उसके दिल में उसका बुगज है। जब भी मौका मिलेगा माँ की आंख बचाकर वो अपने नए भाई को तकलीफ देगा, उसको नोच देगा, उसको गिरा देगा। बिल्कुल इसी तरह की कशमकश इंसानों की ज़िंदगी में भी होती है। अब देखिए कि जिहाद तक वो लोग आ चुके थे, कुछ लोग 313 लोग जो थे, कम से कम 300 के करीब वो अब अब्दुल्ला बिन उबई के साथ रुक गए थे। इसके बावजूद भी कुछ ना कुछ अभी साथ थे। इससे क्या पता चलता है कि इंसान को हर लम्हे अपना मुहासबा करना चाहिए। नेकी की तौफीक का मिल जाना अल्लाह की रहमत है, लेकिन नेकी की तौफीक का छिन जाना, एक जगह आने के बाद फतन कलिबू खासरीन हो जाना, पलट जाना, ये बहुत बड़े खसारे का मौका होता है। अल्लाह ताला मौके देते हैं इंसानों को, लेकिन कुछ लोग उन मौके की कदर नहीं करते तो वो निकल जाते हैं। तो अल्लाह ताला से दुआ है कि हमें कभी भी फतन कलिबू खासरीन वाली सफ में शामिल ना करे। जब तक हम दीन से इस्लाम की रोशनी से दूर थे वो और बात थी, लेकिन एक दफ़ा अल्लाह ताला हिदायत की चकाचौंध दिखाने के बाद हमें इसे दूर ना कर दे। ऐसे लोगों की बातें मानना इसलिए भी लोगों को ज़रा आसान लगता है कि इनके साथ कुछ किस्म के, समझ लें कि माली फवायद होते हैं। ये अल्लाह ताला की एक सुन्नत है कि हमेशा कुफर के हाथ मजबूत होते हैं हर दौर में। वो हज़रत नूह के दौर के काफिर थे या मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के या आज के। अब होता क्या है कि बाज़ दफ़ा वो लोग जो इस्लाम की तरफ आ जाते हैं वो इस खौफ के साथ उन सारी कुव्वतों और उन सारे साथियों और उन सहारों को छोड़ नहीं सकते कि अगर हम दीन में पूरे के पूरे दाखिल हो गए तो हमारी ज़िंदगी मुश्किल होगी। सूरत अल कसस में भी आता है, और इत्तेफाक से कल शाम को ही मैंने ये किसी और क्लास में पढ़ाया कि जब लोग इस्लाम की तरफ बुलाए जाते थे तो कहते थे कि हमें खौफ क्या है कि नुतखत्तफ़ू, हम उचक लिए जाएंगे अपनी सोसाइटी से, हमारे बच्चों के रिश्ते नहीं होंगे, फिर बेटियों को कहाँ लगाएंगे, फिर खाएंगे कहाँ से, पिएंगे क्या। तो ऐसे अंदेशे आते हैं ना, तो अल्लाह ताला इसका जवाब अगली आयत में देते हैं कि बलिल्लाहु मौलाकुम, बल्कि रब अल्लाह तुम्हारा मौला है। तुम इन पे नज़रें डालते हो, तुम इनको देखते हो, तुम्हारा ख्याल है कि ये कुफार अगर तुम्हारी पुश्त पनाही छोड़ देंगे तो तुम खाओगे कहाँ से, भूखे मर जाओगे, और तुमने ये क्यों सोच लिया कि अल्लाह की नाफरमानियों में ही सारा रिस्क है और जितना अल्लाह को नाराज़ करोगे उतने ही तुम्हारे काम बनेंगे। नहीं, ज़रा अपनी सोच बदल के देखो, बलिल्लाहु मौलाकुम, वो तुम्हारा मौला है, वहुवा खैरुन नासिरीन, और वो बेहतरीन मदद करने वाला है। वो ऐसा मौला है कि जो कभी इंसान की मदद नहीं छोड़ता, क्योंकि यहाँ लफ्ज़ नासिरीन आया ना, तो नासिर कहते हैं उस शख्स को कि जो ज़रूरत के वक्त आपकी मदद करे। आपकी मदद कब करे, जब वाकई आपको बड़ी ज़रूरत है किसी की। बाज़ दफ़ा आप देखिए लोग आम हालात में आपको बहुत दावतें देंगे, जब भी कभी काम हो हमें बताइएगा, हम आपकी बात मानेंगे, हम आपके लिए ये करेंगे, लेकिन जिस वक्त प्रैक्टिकली आपको ज़रूरत पड़ती है तो बहुत थोड़े लोग उस वक्त आपके पास होते हैं। क्यों? इसकी वजह यह है कि उस वक्त वो खुद भी परेशानी में हो सकते हैं और इसी तरह की कुछ और बातें होती हैं। इस आयत में एक बड़ा ही दिलचस्प वाक्या है, मैं आपको थोड़ा सा उसकी डिटेल सुनाना चाहूँगी कि जब ग़ज़वे उहद ख़त्म हुई तो उसके बाद ऑफ कोर्स मुसलमानों में बहुत ज़्यादा भगदड़ मच चुकी थी, बाद में नुकसान भी हुआ, एक किस्म का जैसे मैदान जंग अब खामोश था। अबू सुफियान जो कि उस कौम का सरदार भी था, उहद पहाड़ पर खड़ा हुआ और ज़ोर से आवाज़ दी, हल फी कु मोहम्मद, क्या तुम में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम मौजूद हैं? आप खुद भी खामोश रहे और आपने सहाबा को भी कहा जवाब ना दो। कोई आगे से नहीं बोला। ये बात सुन के वो खुश हो गया कि नौस बिल्ला नबी सल्लम फौत हो गए। फिर कहने लगा, हल फी को मबू का हाफा, यानी अबू बकर सिद्दीक की कुनियत थी ये, क्या कहाफा का बेटा अबू बकर तुम में मौजूद है? आप उस पर भी खामोश रहे। इसने फिर कहा, जय हुबल, यानी अभी ये सुन रहा है, फिर कहता है कि हल फीकुम इब्ने खत्ताब, क्या तुम्हारे अंदर उमर बिन खत्ताब भी मौजूद हैं? कोई ना बोला तो एकदम उसने नारा लगाया, कहने लगा, चलो इन सब से तो जान छुटी, जय हुबल। जब उसने ये कही ना बात, तो उस वक्त फिर अल्लाह के नबी सल्लम खामोश नहीं रहे, क्योंकि देखिए पहले सिर्फ आपकी ज़ात थी, खामोश रहे, कुछ नहीं हुआ, उसने कोई शिरकिया जुमला नहीं बोला था। अबू बकर की बात हुई, उमर की हुई, कुछ ना बोले, लेकिन जो ही उसने अपने बुत हुबल की जय, जय कहते हैं जैसे आज के दौर में जिंदाबाद कहना, हमारे यहाँ इस लफ्ज़ को भी कभी गौर से देखने की ज़रूरत है जब हम जिंदाबाद की बात करते हैं, क्योंकि जिंदाबाद सिर्फ अल्लाह ही की ज़ात है। लेकिन बहरहाल जब इसने ये बात कही, तो इस पे फिर हज़रत उमर रज़ी अल्लाह अन्हु बोले कि अल्लाह के दुश्मन झूठ कहते हो, जिनका तुमने नाम लिया है वो सब जिंदा हैं, और अल्लाह ने तेरी रसवाई का सामान बाकी रखा है। अबू सुफियान ने आवाज़ लगाई, हुबल बुलंद हुआ। अल्लाह के नबी सल्लम ने सहाबा से कहा, तुम जवाब क्यों नहीं देते? सहाबा ने कहा, अल्लाह के रसूल क्या जवाब दें? फिर आपने फरमाया कि कहो कि अल्लाहु आला व अजल, अल्लाह आला और बुलंद है। अबू सुफियान ने कहा, लना उज्जा वला उज्जा लकुम, उज्जा इनकी देवी थी, कहने लगा, हमारी तो उज्जा है और तुम्हारे पास तो कोई उज्जा ही नहीं है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा से कहा, जवाब क्यों नहीं देते? कहा, क्या जवाब दें? तो कहा कि इनको कह दो कि अल्लाहु मौलाना वला मौला लकुम, अल्लाह हमारा मौला है और तुम्हारा कोई मौला नहीं। अबू सुफियान कहने लगा, अच्छा आज बदर के दिन का बदला हो गया, यानी कल तुम जीते थे, आज हम जीत गए और लड़ाई तो डोल है। इस पर उमर रज़ी अल्लाह अन्हु ने कहा, बराबर नहीं, नहीं बराबर हो सकता, क्यों? कि हमारे मकतूलीन जन्नत में हैं और तुम्हारे मकतूलीन जहन्नुम में हैं। ये सही बुखारी के अंदर वाक्य आता है और इसमें मुख्तलिफ अल्फाज के साथ बात है। तो यही बात अल्लाह सुब्हान तआला ने इधर फरमाई कि बलिल्लाहु मौलाकुम। आप देखिए कि लोग अपने झूठे खुदाओं पे मान करते हैं, झूठे सहारों पे उनको इतना मान है, तो जिनका अल्लाह ताला के साथ ताल्लुक़ होगा, क्या फिर उनको अल्लाह ताला की विलायत का यकीन नहीं होगा? और मौला का लफ्ज़ जो है, इसको भी जहन में रखिएगा कि ये लफ्ज़ सिर्फ़ अल्लाह ताला के लिए होगा। बाज़ लोग ये लफ्ज़ कुछ और इंसानों के लिए भी बोलते हैं, मौला कुछ मुश्किल कुशा और इस तरह की बात, तो विलायत का हक अल्लाह ही को है। हमारे लिए इसमें अमल की बात यह है कि कभी भी लोगों की बड़ी बड़ी बातों को सुन के ये परेशान नहीं होना कि न जाने अब मुसलमानों के साथ क्या हो गया और आगे कुछ भी नहीं। जिनका मौला अल्लाह होगा, उनको बेहतरीन मददगार वही होगा। इसी तरह एक दुआ भी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सिखाई हुई कि हसबी अल्लाह ला इलाहा इल्ला हुवा अलैहि तवक्कलतु व हुवा रब्बुल अर्शिल अज़ीम, और एक हसबुन अल्लाह व नेमल मौला व नेमन नसीर, यानी जिसने अल्लाह को मौला बना लिया, क्या उसको किसी और को मौला बनाने की ज़रूरत होगी? कभी भी नहीं होगी। अल्लाह ताला फरमाते हैं, सनुल्कीफी खुलूबिल्लज़ीन कफरुर रोब, अनकरीब हम काफिरों के दिलों में रोब डाल देंगे। किसका? ईमान वालों का, इस्लाम का रोब डाल देंगे। क्यों भाई रोब क्यों डालेंगे? इसलिए कि बीमा शरकू बिल्लाह, इसकी वजह क्या कि उन्होंने अल्लाह के साथ शिर्क किया। कौन सा शिर्क? मालम युनज़्ज़िल बिही सुल्ताना, जिसकी उसने कोई सुल्तान, कोई दलील, कोई सनत नहीं उतारी, यानी बग़ैर सनत के शिरकिया काम करते हैं और इस तरह की बातें कर करा के अपने आप को शिर्क में मुबतला करते हैं। दुनिया में तो अल्लाह ने इनके लिए ये फ़ैसला किया कि ईमान वालों का इनके दिलों पर रोब डल जाएगा, और आखरत में क्या होगा? मावा हुमुन्नार, और उनकी मावा आग है। मावा कहते हैं ठिकाने को, अबदी ठिकाना, जैसे माँ होती है ना, इसी तरह यानी आग इनको अपनी गोद में ले लेगी। वह भी समस्वस ज़ालिमीन, और कितना बुरा ठिकाना है ज़ालिमों का। इस आयत के बारे में एक ख़ास शान नज़ुल है, और वो क्या कि जब मुसलमान ओहद में थोड़ा सा पसपा हुए, थोड़ी सी परेशानी हुई, उस वक़्त तो ऐसी भगदड़ मची कि काफिरों को बिल्कुल ही इस चीज़ का एहसास ही ना रहा कि हम क्या करें, किस तरीके से मुसलमानों को ख़त्म करें। लेकिन जब थोड़ा सा वो दूर गए, तो अबू सुफियान को ख्याल आया कि ये हमने क्या किया, कितना अच्छा मौका था कि आज मुसलमानों को बिल्कुल ही ख़त्म करते। और अगर आप उस पूरे तनाजर को सामने रखें कि मुसलमान बाहर आ चुके हैं, शहर तकरीबन खाली हो चुका है, مسلمان زخمی تھے، جتنے کافر تھے وہ اٹھتے اور جا کے مدینہ شہر پہ حملہ کر دیتے تو وہ سارا شہر ان کو ملتا. یعنی احد کو بہت بڑی فتح کا ذریعہ بنا سکتے تھے وہ، لیکن اللہ نے اس وقت ان کے دلوں میں رعب ڈال دیا، اپنی جان ہی بچائی اور بھگدڑ مچ گئی. لیکن تھوڑا سا دور جب باہر گئے، یعنی مکہ شہر کی طرف جب نکل آئے، تو راستے میں ابو سفیان کو خیال آیا کہ یہ کیا کیا، ہم نے تو ایک گولڈن چانس ختم کر دیا، گھر کھلا تھا، جاتے اندر جو مرضی لوٹ مار کر کے آ جاتے، فائدہ ہو جاتا. لیکن اس نے کہا کہ چلو دوبارہ حملہ کرتے ہیں. تھوڑا سا واپس پلٹ کے بھی آیا، لیکن اس کے بعد فوراً اس کے دل میں ایسا روپ پیدا ہوا کہ نہیں نہیں، اب تو جیتے ہیں، کیا پتہ ہوا کہ اگر اب جا کے کریں کچھ پھر ہار جائیں، پھر ہماری عزت خراب ہو. تو لہٰذا اس نے کیا کیا کہ کچھ لوگوں کو جو اسی طرف جا رہے تھے پیسے دیے رشوت کے طور پہ، اور کہا کہ جا کے بس ایک خبر یہ پہنچا دو کہ ابو سفیان بہت بڑا لشکر لے کر آ رہا ہے. پوری تفصیل آگے چند آیات کے بعد آئے گی، لیکن یہاں صرف اشارتاً اس کا تذکرہ ہے کہ اس نے کوشش کی کہ مسلمانوں کو دوبارہ پکڑے اور اس طریقے سے پریشان کر دے کہ دیکھو تمہارے پاس اب پھر کافر حملہ کرنے آ رہے ہیں، اور اس سے ان کی ہمت ٹوٹ جائے گی. اور حمرہ الاسد ایک مقام ہے، وہاں پر پہنچ کے اس کو یہ بات خیال آئی. لیکن صحابہ کے دلوں میں اتنی اللہ کی شان تھی کہ وہ اس بات سے گھبرانے کی بجائے انہوں نے حسبن اللہ کا، اس کی ڈیٹیلز آگے آئیں گی، لیکن یہاں اس آیت میں اس کا تذکرہ کر دیا گیا کہ دیکھو سنلکی فی قلوب الذین کفروا الرعب، ان قریب ہم کافروں کے دلوں میں رعب ڈال دیں گے. کیا مطلب ہے کہ مسلمانوں کو مکمل ختم کرنے کی بجائے یہ واپس بھاگ گئے، یہ اللہ کا رعب تھا، اپنے اس خیال کو عملی جامہ نہیں پہنا سکے، اور یہ اللہ کی ایک رحمت ہوتی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے اپنے بارے میں فرمایا کہ مجھے پانچ چیزیں ایسی عطا کی گئی ہیں جو مجھ سے پہلے کسی نبی کو عطا نہیں ہوئی، اور ان میں سے ایک چیز کیا تھی، نصرت بالرعب مسیرۃ شہر، کہ میرا دشمن مجھ سے ایک مہینہ دور ہوتا ہے اور اس کے دل میں میرا رعب طاری ہو جاتا ہے، یعنی وہ میرا سامنا نہیں کر سکتا، میرے پاس نہیں آتا. اور اس رعب کی بہت ساری مثالیں ہمیں سیرت میں ملتی ہیں. نبی صلی اللہ علیہ وسلم جب ہجرت کر رہے تھے، اس وقت دل میں رعب ڈلا، غزوہ بدر میں ڈلا، تبوک میں ڈلا، تو اللہ تعالیٰ اس طرح سے رعب ڈال دیتا تھا کہ لوگ پھر آپ کی طرف آ نہیں سکتے تھے. اور اس سے ایک اور بات بھی پتہ چلتی ہے کہ جتنا بندے کے دل میں ایمان زیادہ ہوگا، اتنا دوسروں کے دل میں اس کا رعب ہوگا. دیکھیں رعب سے مراد کوئی غصہ، کوئی ڈانٹ یہ نہیں ہے. رعب کیا ہوتا ہے کہ دوسرا آپ سے مرعوب ہو جائے. لفظ مرعوب اور رعب ایک ہی لفظ ہے، صرف تھوڑا سا لفظوں کا فرق ہے. ہم تو دوسروں سے مرعوب ہوئے میں امپریس ہونا، اللہ نے سچے مومنوں کے لیے یہ ایک چیز رکھ دی کہ وہ ہمیشہ غالب ہوتے ہیں اور کافر اس سے مرعوب ہوتے ہیں. اور اپوزٹ وے میں جب ایمان اور اسلام کمزور ہوتا ہے نا، تو نتیجہ کیا ہوتا ہے کہ پھر مسلمان کافروں کے روپ میں آنے لگتے ہیں. آج کیا ہے سوچئے ذرا، آج نقشے پہ نگاہ ڈالیے، آج امت مسلمہ کا کیا ہے؟ کیا آج امت مسلمہ مرعوب ہے یا دوسروں کے دلوں میں اس کا رعب ہے؟ آپ کو پتہ ہے کہ جب سچا ایمان ہوتا ہے نا، تو کفر آگے نہیں ٹک سکتا، کسی بھی درجے پہ لے لیں. کچھ لوگ ایسے ہوتے ہیں ان کے پیچھے لوگ جو مرضی بولیں، الف الف بولیں، جو ہی وہ سامنے آئیں گے ان کی کھگی بیٹھ جائے گی. پیچھے خوب باتیں کرنے والے ہوتے ہیں، سامنے آ کے بات کرنے کی ضرورت نہیں ہوتی، یہ اللہ کی رحمت ہوتی ہے. جیسے بعض دفعہ گھروں میں باپ کا رعب ہوتا ہے، ایک تو وہ رعب ہے نا جو ڈنڈے کا رعب ہے یا زبردستی کا رعب ہے، وہ تو اصل میں لوگ اپنی عزت اور جان بچا رہے ہوتے ہیں آپ سے، لیکن ایک وہ رعب ہوتا ہے جو محبت کے ساتھ ہوتا ہے رعب. لوگ آپ کی ناراضگی سے ڈرتے ہیں، لوگ آپ سے غلط چیز کہتے ہوئے ڈرتے ہیں کہ کہیں ہم ان کی نگاہوں سے نہ گر جائیں. جب تک مسلمان اس کتاب کے ساتھ جڑے ہوئے تھے، اللہ کی طرف سے بہت زیادہ رعب تھا. ایک موقع پہ ایک شخص جو تھا ملک شام سے نکلا، مدینہ آیا اور حضرت عمر رضی اللہ عنہ کو دیکھنا چاہتا تھا، اور جب دیکھا کہ مسجد نبوی میں ایک شخص سو رہا ہے، اتنی بے خبر نیند ہے کہ آدھا جسم اب دھوپ میں بھی آ چکا ہے لیکن ان کو ہوش ہی نہیں ہے. پوچھا یہ کون ہے؟ لوگوں نے کہا تمہیں نہیں پتا، یہ امیر المومنین ہے، یہ عمر فاروق رضی اللہ عنہ ہے. کہا یہ عمر ہے؟ کہتے ہیں لگا یہ وہ شخص جس نے کیسر و کسرا کی نیندیں اڑائی ہوئی ہیں، اتنے اطمینان سے سو رہا ہے. اور پھر کہا کہ عمر تو اس لیے مطمئن ہو کے سو رہا ہے کہ تو نے عدل اور انصاف قائم کیا، اور بڑی بڑی طاقتیں، بڑے بڑے حکمران اس لیے خوف زد ہیں کہ انہوں نے ظلم کمایا. تو رعب دوسروں کو مرعوب کر دیتا ہے. مسلمان سے جو چیز مطلوب ہے، مسلمان کے خمیر میں جو چیز ہے نا، وہ یہ ہے کہ اس کی شخصیت میں رعب ہوتا ہے. وہ کبھی مروب نہیں ہوتا. اور ان کے بعد یعنی عمر فاروق کے بعد بھی ایسا دور گزرا کہ لوگ اتنے زیادہ ایمان والے ہوتے تھے کہ جس کی وجہ سے دشمن کو مقابلہ کرنے کی جرت نہیں ہوتی. ایک سیکٹر پہ مسلمانوں کی کافروں سے جنگ ہو رہی تھی, اس دور میں ہوتا کیا تھا کہ دن میں جنگ ہوتی تھی اور رات کو لوگ پھر کہتے تھے بس ختم. رات کے اندھیرے میں کوئی چھپی ہوئی گولیاں نہیں چلتی تھیں کسی کے اوپر. اب کیا ہوا کہ جب جنگ ختم ہوئی تو جو دشمن قوم تھی اس کا ایک سردار کہہ لیں, کلاف اس کا نام تھا, اس نے کہا کہ چلو آج رات کو میں مسلمانوں کے ذرا لشکر کی رپورٹنگ کرتا ہوں, سی آئی ڈی کرتا ہوں کہ یہ کرتے کیا ہیں. اب وہ اپنے گھوڑے پہ نکلا اور جب مسلمانوں کے لشکر کے پاس سے گزرا تو اس کو شہد کی مکھیوں کی بھن بناہٹ کی آواز آئی. اور جب اس نے غور کیا تو وہ آواز کس کی تھی, وہ لشکر اسلام کا ایک ایک سپاہی تہجد میں قرآن پڑھ پڑھ کے اللہ کو سنا رہا تھا, بھن بھن کی آوازیں تھیں. اتنا اس کے دل پہ رعب پیدا ہوا, واپس آیا اور اپنی قوم سے کہنے لگا, اور تاریخ میں آج بھی اس کے لفظ لکھے ہوئے ہیں, کہنے لگا کہ ہم فرسانم بن نہر و رحبانم فی اللیل, یہ مسلمان دن کے وقت بپھرے ہوئے گھوڑے بن جاتے ہیں, یعنی گھڑ سوار. فرسان کہتے ہیں گھوڑے پہ بیٹھے ہوئے شخص کو, کہ دشمن کی آنکھوں میں آنکھیں ڈال کے لڑتے ہیں اور رات کو اللہ کے خوف سے رہبان بن جاتے ہیں. پھر کہنے لگا کہ میں تم کو کہتا ہوں, میری یہ دعا ہے کہ ایسے گروہ سے میرا سامنا ہی نہ ہو, اور میں تمہیں کہتا ہوں کہ پلٹ جاؤ. میں یہ نہیں کہتا کہ میں اس گروہ سے لڑوں اور میں جیتوں, میں یہ دعا کرتا ہوں کہ میرا اس گروہ سے مقابلہ ہی نہ ہو. یہ ہے سنلقی فی قلوب الذین کفروا الرعب, ہم ضرور ڈالیں گے کافروں کے دلوں میں رعب. کیوں؟ بما اشرکوا باللہ. اس سے یہ بھی پتہ چلتا ہے کہ شرک دل کو کمزور کر دیتا ہے. جو مشرک ہوتے ہیں نا, وہ چھوٹی چھوٹی چیزوں سے ڈرتا ہے. آپ دیکھیں پتے سے ڈرتے, بد دعا سے ڈرتے, بدشگونی سے ڈرتے, بلی راستہ کاٹ گئے تو ڈرنے لگے, کوا بولنے لگا تو ڈر گئے. آپ ذرا ان لوگوں کی مینٹیلٹی کو پڑھیں جو وہمی قسم کے ہوتے ہیں, شرک ہوتے ہیں ان کی زندگی میں. فلاں کی بد دعا سے ڈر لیں گے, ہجڑا آ گیا اس کو کچھ دے دو اس کی بد دعا سے ڈریں گے. یہ چھوٹے سر والے لوگ ہیں, ان کی بد دعا سے ڈرنا, ہر لمحے خوف اور ہراس کا شکار ہے. میں تو شرک کا کوئی تصور اگر اپنے ذہن میں لاتی ہوں نا تو ایک لفظ میں اگر اس کو سمیٹ دوں تو وہ خوف زدگی ہے. مشرک ہر وقت خوف زدہ رہتا ہے. دنیا کے ریلیجن پڑھ کے دیکھ لیجئے, لوگوں نے دو ہی چیزوں کو معبود بنایا, ایک وہ جس سے کوئی فائدہ ملا, جس سے کچھ نفع مل گیا, اس کو ہر ایک کو خدا بنا لیا. آج صرف ہندو دھرم کے اندر آپ کو پتا ہے کئی کروڑ خداؤں کی پوجا کی جاتی ہے, کروڑوں معبود ہیں ان کے. بندر ان کا معبود, کیونکہ بندر فائدہ دیتا ہے. ہاں, اور ان کے بت کیا ہیں, سانپوں کی پوجا یہ کرتے, کیوں؟ خوف ہے. دوسری چیز کے ایک اس کی پوجا کی جاتی ہے جس سے امیدیں ہیں. یہ جو گائے کی پوجا کی جاتی ہے اس میں کیا ہے کہ یہ دودھ پلاتی ہے, سوچئے ذرا. بلکہ ایک کال بھی کسی کا ان کے بڑے کا ملتا ہے کہ تمہاری اپنی ماں نے تو تمہیں 2 سال دودھ پلا کے چھوڑ دیا, اور گاؤ ماتا کو دیکھو کہ تمہیں ساری زندگی دودھ پلاتی ہے. اس کے پیشاب کو جسم پہ لگانا, چھڑکنا چھڑکانا, یہ ساری چیزیں کیا ہیں کہ اس سے فائدہ لینے کے لیے. جس چیز سے نفع دیکھا اس سے فائدہ لے لیا, اس کو بت بنا لیا, اس کو خدا بنایا. اور دوسری معبود بنانے کی قسم ہوتی ہے خوف. سانپ سے ڈرے تو خوف زدہ کر دیا, بچھو سے ڈرے تو خوف زدہ ہو گئے, بندروں سے ڈرے تو خوف زدہ ہو گئے. بعض دفعہ تو اتنی گندی حرکتیں ہوتی ہیں کہ شرمگاہ کی, یعنی پرائیویٹ پارٹ کی پوجا کرتا ہے ایک فرقہ ان لوگوں کا. کیوں؟ کہتے ہیں یہ دنیا میں انسانوں کے آنے کا سبب بنتی ہے. فائدہ اور نفع, فائدہ اور نفع. تو شرک جو ہوتا ہے یہ بندے کے دل کو ایک خدا کی خدائی سے نکال کے کتنوں کی خدائی ڈال دیتا ہے. جو ایک سے ڈرتا ہے نا سب اس سے ڈریں گے. یہ جملہ لکھ سکیں تو لکھ لیں, جو ایک اللہ سے ڈرے گا نا سب اس سے ڈریں گے, اور جو ایک سے نڈر ہوگا وہ سب سے ڈرے گا. قرآن پڑھنے کے بعد جو انسان میں پازیٹیو چینجز آتی ہیں نا, وہ ایک یہ بھی ہوتی ہے کہ اس کے دل سے لوگوں کا ڈر نکل جاتا ہے. دیکھیے چلیں یہ دوسری باتیں تو چھوڑ دیں, عام انسانوں کو دیکھیں ہر وقت کس سے ڈر رہے ہیں, لوگوں کا ڈر, لوگ کیا کہیں گے, لوگ کیا کہیں گے, پیئر پریشر کیا ہے, لوگوں کا ڈر. یہ پہنا تو لوگ باتیں کریں گے, یہ کھایا تو یہ ہوگا, کھانے میں یہ نہ ہوا تو یہ ہوگا, یہ رسم نہ کی تو لوگ یہ باتیں کریں گے, شادی ایسے سادگی سے کر دی تو یہ کہیں گے, یعنی لوگوں کا ڈر. اور صرف اگر اس ڈر کو اپنے دل سے نکال کے دیکھیں یعنی ہمارا الحمدللہ مسلمان ہونے کے ناطے بیما اشرکو باللہ میں کوئی بڑے بڑے بت نہیں ہیں، ہم قبروں پہ جا کے سجدے نہیں کرتے ہوں گے غیر اللہ کو، لیکن یہ شرک آج بھی موجود ہے امت مسلمہ میں کہ لوگوں کا ڈر ہے. آپ صرف ایک ہفتہ اپنے آپ کو لوگوں سے نڈر کر کے رکھیں، آپ کی زندگی میں زمین آسمان کا فرق ہوگا. کیونکہ اللہ نے مالم یو نزل بھی سلطانہ، اللہ نے کوئی دلیل نہیں دی شرک کی، کیوں ہم شرک کریں، ہمیں لوگوں نے دینا کیا ہے. اور حیرت کی بات یہ ہے کہ جس ذات نے سب کچھ دینا ہے اس کو تو ناراض کر دیتے ہیں، اور جنہوں نے کچھ بھی نہیں دینا ان سے ڈرتے رہتے ہیں. اور انسانوں کا جب بت ٹوٹتا ہے نا، جب ہم لوگوں کو اپنی نگاہوں سے چھوٹا کرتے ہیں نا، تو پھر مجھے لگتا ہے کہ ہم سکھ کا سانس لیتے ہیں، پھر اپنی زندگی جیتے ہیں. ورنہ آپ دیکھیے، ہم خود مشکل سہ لیں گے لیکن وہ کام کریں گے جو لوگوں میں ہمیں بڑا بنائے. جو لوگ پیپل کانشیس لوگ ہوتے ہیں نا، ان کی زندگی انتہائی قابل رحم ہوتی ہے. لوگ کیا کہیں گے، وہ گھنٹوں بازار میں پھریں گے اور میچنگ جوتا لیں گے. کیوں بھائی، یہ پنک کے ساتھ اگر آپ نے ریڈ جوتا پہن لیا تو کیا قیامت آ جائے گی. نہیں، لوگ کیا کہیں گے. ٹھیک ہے، آپ کا شوق ہے آپ پہنے، آپ نے کڑھائی کرائی آپ پہنے، آپ کو اندر سے چبھ رہا ہے لیکن باہر سے دکھا رہے ہیں کہ لوگ دیکھیں کہ ہم خوش ہوں. ہر وقت جب اس چیزوں میں رہتے ہیں نا، تو یہ چیز انسان کو کمزور کر دیتی ہے. بعض دفعہ رسم و رواج بت ہوتے ہیں، بعض دفعہ مال ہوتا ہے، تو جس چیز کی اللہ نے سند نہیں اتاری اس کو ہر ایک کو نکال کے پھینکیے. کیونکہ ایسے شرک کا انجام کیا ہے، ما واہم النار وبئس مثوى الظالمین، ان کا ٹھکانہ آگ ہے اور وہ کتنا برا ٹھکانہ ہے، کتنی بری چیز ہے کہ جس کو انہوں نے اپنے لیے پسند کیا، اپنے لیے انہوں نے اس چیز کو رکھ لیا. تو خلاصہ کیا ہے اس آیت کا، کہ اللہ سے ڈرنا ہے، اللہ کے سوا کسی اور سے نہیں ڈرنا. اللہ کی ذات جو ہے وہ بندے کو ہر جگہ کافی ہونے والی ہے، اور جو اللہ کا ڈر دل سے نکال دے گا پھر وہ بہت ساروں سے ڈرے گا. وہ ایک شعر بھی ہے نا کہ وہ ایک سجدہ جسے تو گراں سمجھتا ہے، ہزار سجدوں سے دلاتا ہے آدمی کو نجات. جو ایک رب کے آگے نہیں جھکتا نا، پھر وہ ہر بندے کے آگے جھکے گا، کیونکہ اس کو اس سے کچھ لینا ہے.